नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल साउन 7 गते बुधबार, श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार 23 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल्लागा 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। निर्यातमा नयाँ रेकर्ड, आधा हिस्सा खाने तेलको शीर्षकमा कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा यो खबर प्रकाशित छ। भटमास र सूर्यमुखी तेलको निर्यात हत्तै बढ़दा मुलुकको समग्र निर्यात व्यापारमा नयाँ रेकर्ड बनेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 अहिलेसम्मकै बढ़ी 2,77,03 करोड़को वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 81.80% बढ़ी हो। आर्थिक वर्ष 2080-81 समग्र निर्यात भने 1,52,38 करोड़ रूपियाँ बराबरको थियो। विभागका अनुसार 2077-78 निर्यात व्यापार 1,41 अर्ब नागेको थियो। त्यसअघि 2078-79 2,03 करोड़ र 79-80 1,57,14 करोड़को वस्तु निर्यात गरिएको थियो। एक वर्षमै निर्यात झण्डै दोब्बर हुनुको मुख्य कारण खाने तेलको निर्यात देखिन्छ। आर्थिक वर्ष 2081-82 भटमास, सूर्यमुखी र पाम तेल 1,21,52 करोड़ बराबरको निर्यात भएको छ। त्यही वर्ष 1,44,78 करोड़को भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको तथ्याङ्क छ। कच्चा पदार्थको आयात पनि अघिल्लो वर्षको तुलनामा अस्वाभाविक रूपमा तेब्बर भएको तथ्याङ्क छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुरबाटै सुक्खा पहिरोपछि गाउँ छाड्दै तिल गाउँवासी, रीतिदै लिमी उपत्यका शीर्षकको खबर लिँदैछौ। बाढ़ी र सुक्खा पहिरोको डरले दुई महिनादेखि घर छाडेर गाउँपारीको चौरमा त्रिपाल मुनि रात गुजार्दै आउनुभएका हुम्ला नामखा 6 स्थित लिमी उपत्यकाको तिल गाउँका बासिन्दाले गाउँ छाड्ने सामूहिक निर्णय गरेका छन्। पानी नपरे पनि 1 जेठको राति आएको बाढ़ी र सुक्खा पहिरोले क्षति पुर्याउँदा 18 परिवार घरबार विहीन छन्। तिलचुङ खोलाका 5 पुल बगेका छन् भने 15 किलोवाट क्षमताको जलविद्युत गृहमा पनि क्षति पुगेको छ। करिब 400 रोपनीमा सिंचाई हुने कुलो पनि बग्यो भने खानेपानीको लाइनमा क्षति पुगेको छ। बाढ़ी र सुक्खा पहिरोको जोखिम रहेको ठाउँमा बस्न उपयुक्त नहुने निष्कर्ष निकाल्दै सामूहिक रूपमा गाउँ छोड्ने निर्णय गरिएको स्थानीय छिरिङ छिमेल तामाङ बताउनुहुन्छ। स्थानीयले बैठक बसेरै गाउँ छोड़ी काठमाडौँ जाने निर्णय गरेका छन्। उहाँले भन्नुभयो, कात्तिक मंगिरपछि सबैले गाउँ छोडेर जाने सहमति भएको छ। काठमाडौँबाट गएको विज्ञ टोलीले थर्मोकास्ट जमेको हिउँको तल्लो भाग पग्लिएर बग्नुका कारण तिल गाउँमा बाढ़ी र सुक्खा पहिरो गएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। सुक्खा पहिरोपछि गाउँ छाड्दै तिलगाउँवासी, रित्तिदै लिमी उपत्यका शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा मितेरी पुल लगायतको निर्माण शुरू शीर्षकको खबर प्रकाशित छ। गत असार 24 भीषण बाढ़ी पहिरोले बगाएको नेपाल चीन सीमाना स्थित रसुवागढ़ीको मितेरी पुल लगायतका संरचनाको निर्माण शुरू भएको छ। रसुवागढ़ी स्थित लेहेन्दे खोलामा बेली ब्रिज निर्माणको काम शुरू भइसकेको सड़क विभागले जनाएको छ। विभागका प्रवक्ता प्रभात कुमार झाले नेपाल चीन सीमा स्थित मैत्री पुल रहेको ठाउँमा बेली ब्रिज तथा बाढ़ी पहिरोबाट बगेका सड़क लगायतका संरचनाको निर्माण कार्य शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार चीन सरकारले सो निर्माण शुरू गरेको हो। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले मितेरी पुल र स्याप्रोवेशी रसुवागढ़ी सड़क खण्ड बगाएपछि चीनसँगको सो व्यापारिक नाका ठप्प भएको थियो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा प्रकृतिको मृत्युमा कीट प्रशासन जिम्मेवार शीर्षकको खबर प्रकाशित छ। भारतको ओडिसा राज्यको भुवनेश्वर स्थित कालिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी किट विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युमा कलेज प्रशासन दोषी भएको प्रतिवेदन बुझाइएको छ। कलेज प्रशासनको अवैध र गैर कानूनी गतिविधिका कारण दुई छात्राले ज्यान गुमाएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाइएको भारतका विभिन्न संचार माध्यमहरूले जनाएका छन्। घटनाबारे छानबिन गर्न गठित समितिले जाँचबुझ प्रतिवेदन बुझाउँदै कलेज प्रशासनलाई दोषी देखाएको हो। दुवै घटनाबारे विश्वविद्यालय अनुदान आयोगले गठन गरेको समितिले विश्वविद्यालयले यौन दुर्व्यवहारका उजुरीहरूमा कानूनी रूपमा कार्य नगरेको, छात्रावास सुविधा अपर्याप्त भएको, अनुमति भन्दा बढ़ी विद्यार्थी भर्ना गरेको र विद्यार्थीहरूमाथि बल प्रयोग गरेको जस्ता कुराहरू प्रमुख कमजोरीका रूपमा औंल्याइएको छ। भारतको अखबार टाइम्स अफ इण्डियाले नेपाली विद्यार्थीको मृत्युप्रति कलेज प्रशासनलाई जिम्मेवार ठहर्याउनुपर्ने भनेको छ। कलेजको अवैध र गैर कानूनी गतिविधिले नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै त्यस्ता गतिविधि फौजदारी दायित्व अन्तर्गत समेत पर्ने प्रतिवेदनमा उल्लेख छ। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं। नदी कतरानबाट बस्ती जोगाउन कैलालीको झलझलियामा श्रमदान गरेर तटबन्ध शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। कान्द्रा नदीको कटानले बस्ती जोखिममा पर्नुका साथै खेतबारी बगाएर लैजान थालेपछि कैलालीको भजनी नगरपालिका चार झलझलियाका स्थानीय श्रमदानबाट जैविक तटबन्ध निर्माणमा जुटेका छन्। स्थानीयले बाँस, डोरी, झारपात र बोराको प्रयोग गरेर जैविक तटबन्ध बनाइरहेका छन्। जिल्लाभरिमै भजनी, बर्खायाममा कटान, डुबान र बाढ़ी जस्ता विपदबाट सबैभन्दा बढ़ी प्रभावित हुने पालिका हो। झलझलियाका भलमनसा भरत प्रसाद चौलागाईले नदीले बस्ती नै बगाएर लैजाने अवस्था आएकाले आफूहरू जैविक तटबन्ध निर्माणमा जुटेको बताउनुभयो। उहाँका अनुसार गाउँमा रहेका करिब 400 घरधुरीले तटबन्ध निर्माणको श्रमदानमा भाग लिइरहेका छन्। 7 दिन अघि काम शुरू गरेका हौं। करिब 500 मिटर जैविक तटबन्ध निर्माण गरेका छौं, उहाँले भन्नुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। खडेरीको मारमा मधे सुक्खा धान लगाउन सुझाव शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। मधेस प्रदेश यतिबेला चरम खडेरीको सामना गरिरहेको छ। लामो समयदेखि वर्षा नहुँदा धान रोपाई प्रभावित भएको छ। यतिबेला हरियै भइसक्नुपर्ने खेत वर्षा नहुँदा सुक्खा छन्। रोपाईका लागि तयार पारिएका धानका बिउ पानीको अभावमा मरिसकेका छन्। जसोतसो रोपेका रोपो पनि सुकेर जाँदा फाट्न थालेका छन्। मध्य प्रदेश सरकारले यस भयावह अवस्थालाई दृष्टि गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। यस्तो समयमा खेतमा सुक्खा जातका धान रोप्न कृषि विज्ञले सुझाव दिएका छन्। राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरतिनाथ धनुषाका वरिष्ठ प्राविधिक अधिकृत रवेन्द्र प्रसाद शाहले वर्तमान खडेरीको अवस्थामा सुक्खा प्रजातिका धान रोप्न सुझाव दिनुभयो। पर्याप्त वर्षा नभएकाले त्यस्तो अवस्थामा परम्परागत धानभन्दा सुक्खा प्रजातिका धान रोप्दा बढ़ी फाइदा हुने उहाँको भनाइ छ। यो खबर गोर्खापत्रमा प्रकाशित छ। तपाई यतिबेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टबाट पूरा हुँदै 1.5 दशकदेखिको सपना शीर्षकको खबर लिँदैछौ। दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोषेडुङ्गा हुने सपना देखेका सुदूरपश्चिमवासीले 18 वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन्। छिमेकी मुलुक भारतले भारतको रुद्रपुर सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो। नेपालको दोधारा चाँदनीदेखि 90 किलोमिटर टाढा रहेको उक्त औद्योगिक क्षेत्र पुग्न 2 घण्टा लाग्छ। यति छोटो दूरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन। दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा 300 किलोमिटर घुमाएर यहाँ ल्याउनु पर्ने बाध्यता छ, जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले भन्नुभयो, बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठूलो सहयोग पुग्नेछ। अहिले रूपैडियासँगै भैरहवा र वीरगंज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयात निर्यात हुने गरेको छ। सुदूरपश्चिममा जड़ीबुटी लगायतका थुप्रै सम्भावनाहरू छन्। बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ, उहाँले भन्नुभयो। यसले वस्तुको लागत त घट्छ नै, रोजगारीका सम्भावनाहरू समेत खुल्छन्। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट एक सातामै उक्कियो पुनर्वास सड़कको कालोपत्रय शीर्षकको खबर लिँदैछौ। कञ्चनपुरको पुनर्वासमा निर्माणाधीन सड़कको कालोपत्र एक साता नबित्दै उक्किएको छ। आर्थिक वर्षको अन्तिमतिर हतार हतारमा पुनर्वास नगरपालिका 9-20 फाटा क्षेत्रमा निर्माणाधीन सड़कको कालोपत्रै ठाउँ ठाउँमा उप्किएको हो। 3 वर्ष अघि सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले 20 फाटादेखि त्रिभुवन बस्तीसम्मको 17 किलोमिटर सड़क निर्माणका लागि शंकर जोशी जेवीलाई 16,25,17,000 रूपियाँमा 2081 असार मसान्तभित्रै पूरा गर्नुपर्ने पहिलो सम्झौता अनुरूप ठेक्का दिएको थियो, तर ठेक्का सम्झौता नआगेको 1 वर्ष भइसक्दा 70% मात्र काम भएको छ। धेरै समय लगाएर बनाएको सड़कको बीचबीचमा कालोपत्री उक्किएपछि जनता आक्रोशित भएका छन्। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा अख्तियारले माग्यो फोहर व्यवस्थापन ठेक्काको सबै विवरण सम्बन्धी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित खबर प्रकाशित छ। काठमाडौँ महानगरपालिकाको खरिद इकाईले टेण्डर प्रक्रियामा चलखेल गर्दा अधिकांश विभागीय प्रमुख अख्तियार जान बाध्य भएका छन्। उच्च स्रोतका अनुसार खरिद इकाई प्रमुख भएर आउनुभएका राम रतन शाहले विभागीय प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतलाई गुमराहमा राखेर सेटिङको भरमा टेण्डर खोलेपछि खरिद इकाईको कामप्रति प्रश्न उठ्नका साथै विवाद बढ़ेको हो। पछिल्लो पटक फोहोर व्यवस्थापनको टेण्डरको विषयले चर्चा पाएको छ भने यसअघि बागदरबारको रेक्ट्रोफिटको टेण्डर सीमित ठेकेदारलाई फाइदा हुने गरी सार्वजनिक गरेको आरोप लागेको छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा वार्षिक 91.5 अर्ब लगानी गर्दै एडीबी शीर्षकको खबर प्रकाशित छ। एसियाली विकास बैंक एडीबीले नेपालमा वार्षिक करिब 91.35 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। एडीबीले तयार गरेको 5 वर्षीय राष्ट्रिय साझेदारी रणनीति 2025-2029 अनुसार उल्लेखित लगानी स्वीकृत हुने अपेक्षा गरिएको हो। यो लगानीमा ओभर प्रोग्रामिङ समावेश हुने एडीबीले उल्लेख गरेको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। सर्वोच्चमा 25,000 मुद्दा थाती शीर्षकको खबर आजको हिमालय टाइम्सबाट लिँदैछौं। सर्वोच्च अदालतमा झण्डै 25,000 मुद्दा थाती छन्। गत असार मसान्तसम्ममा जिम्मेवारी सरेर आइपुगेका 40,468 मुद्दाहरूमध्ये 38% अर्थात 15,622 मुद्दाहरू मात्र फर्स्युट भएर 25,000 मुद्दा थाती रहेका हुन्। यो अवस्थामा लामो समयदेखि थाती रहेका मुद्दाहरू टुंग्याउने समय अझ लम्बिने स्थिति रहेको सर्वोच्च अदालतले जनाएको छ। यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। अब नेपाल र कुवेत बीच होम एण्ड अवे क्रिकेट सिरिज शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपालले एक दिवसीय मान्यता पाएको 7 वर्ष भइसकेको छ। यो अवधिमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग आबद्ध राष्ट्रसँग होम एण्ड अवे अवधारणमा सिरिज खेलेन। सन् 2018 एक दिवसीय हैसियत पाएको नेपालले ऐतिहासिक रूपमा पहिलो पटक कुवेतसँग होम एण्ड अवे सिरिज खेल्ने भएको छ। नेपाल र कुवेतले एक आपसका क्रिकेट विकासका लागि यस्तो सम्झौता गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटको अभ्यास अनुसार होम एण्ड अवे सिरिज खेल्ने चलन छ। नेपाल र कुवेतले यो सिरिजलाई ऐतिहासिक मानेका छन्। दुवै क्रिकेट राष्ट्रका बोर्डले पुरूष र महिला टोलीबीच होम एण्ड अवे सिरिजका लागि सम्झौता गरेका छन्। सन् 2026 एक अर्का विरूद्ध कम्तीमा 3 वटा T20 आई सिरिज हुने नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अखबार कार्यक्रम आजलाई यति नै। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।